94 मेगाहर्ज कृष्ण सार जत्तिकै तेज। अब प्रस्तुत छ पश्चिम डायरी। नमस्कार, बिहानको पश्चिम डायरीमा निशु जोशी र प्रिया स्मृति ढकालको हार्दिक स्वागत छ। कृष्णसार एफएम 94 मेगाहर्जको प्रस्तुति पश्चिम डायरीको शुरूमा मुख्य खबरका शीर्षकहरू।
बर्दियामा हुलाकी सड़क वर्षौंदेखि अलपत्र, सर्वसाधारणलाई शास्ति। कैलालीमा भारतीय जीआर गावर कम्पनी सड़क काम अधूरै छोडेर फिर्ता।
कर्णालीमा पुनर्स्थापित खाद्य डिपोमा कर्मचारी नहुँदा ढुवानीमा समस्या। चामल भन्दा ढुवानी 4 गुणा महँगो, 1 क्विन्टल ढुवानी गर्न 16,000 खर्च।
मध्यपश्चिम क्षेत्रका महिलामा पाठेघर क्यान्सरको जोखिम देखियो। खजुरा क्यान्सर अस्पतालमा परीक्षण गरिएका मध्ये 8 जनामा क्यान्सरको जीवाणु।
र खेती सकेर भारत गएका मजदूर दशैं मनाउन घर फर्किन शुरू। दशैं तिहारमा मात्रै नेपालगंज नाकाबाट करिब 50,000 नेपाली फर्कने अनुमान।
QFX सिनेमाज बागेश्वरीमा यहाँहरूलाई स्वागत छ।
अत्याधुनिक प्रोजेक्टर, अन्तर्राष्ट्रिय स्तरको साउन्ड क्वालिटी, एसी र आरामदायक सिटमा कफी, कोक र पपकर्नको मजा लिँदै 2D र 3D नेपाली, हिन्दी र अंग्रेजी फिल्म हेर्ने सुविधा अब नेपालगंजमै।
पर्याप्त पार्किङ सुविधा, उचित सुरक्षा व्यवस्था, स्वच्छ वातावरण सहित नेपालगंजकै पहिलो अत्याधुनिक सिनेमा हल। बुकिङ तथा लोयल्टी मेम्बर बन्न सम्पर्क bageshwari.qfxcinemas.com वा फोन नम्बर 41 13 30।
अब पश्चिम डायरी विस्तारमा। शुरूमा अलपत्र हुलाकी सड़कको प्रसंग। मरमत सम्भार अभावले हुलाकी सड़क जीर्ण बन्द गएपछि सर्वसाधारणले शास्ति खेप्नु परेको छ। निर्माणाधीन सड़कको काम भारतीय ठेकदारले ठप्प बारेपछि यसको अवस्था दिन प्रतिदिन बिग्रदै गएको हो। सड़कमा ठूला खाडल हुँदा पैदल हिँड्न समेत गाह्रो भएको छ। जबरजस्ती गाड़ी कुदाउँदा दुर्घटनाको जोखिम बढ़ेको छ। बर्दिया सदरमुकामसँग प्रत्यक्ष जोडिएका सड़क राजापुर र भुरीगाउँ वर्षदेखि जीर्ण छ। भारतीय ठेकदारले काम रोकेपछि हुलाकी सड़क जीर्ण बन्द गएको हो। पहाड़ी जिल्लासँग सहज पहुँच रहेको गुलरिया मूर्तिया सड़कमा गाड़ी चल्न नसक्ने अवस्थाले व्यापारिक कारोबार नहुँदा समग्र जिल्लाको भविष्य अन्यलग्रस्त बनेको गुलरिया उद्योग वाणिज्य संघका अध्यक्ष अमर बहादुर खड्गाले बताउनुभयो। राजापुर जाने सड़क वर्षदेखि जीर्ण हुँदा पश्चिम नेपालको पुरानो व्यापारिक स्थल राजापुरको सम्पर्क टुटेको उहाँको भनाइरहेको छ। यसैबीच कैलालीमा राष्ट्रिय गौरवको आयोजना, हुलाकी सड़क निर्माणको जिम्मा लिएको भारतीय जीआर गावर कम्पनी सड़क काम अधूरै छोडेर फिर्ता भएको छ। कम्पनी फिर्ता भएपछि 18 किलोमिटर निर्माणको काम अन्यलमा परेको छ। कैलालीबाट दिलबहादुर छत्याल र बर्दियाबाट निर्मल घिमिरेले आजको नागरिक दैनिकमा लेख्नु भएको छ।
कर्णालीमा द्वन्द्वले विस्थापित खाद्य डिपोहरू पुनर्स्थापना भए पनि आवश्यक कर्मचारी नहुँदा ढुवानी प्रभावित भएको छ। सदरमुकाम बाहिरका 15 डिपोमा हाल कर्मचारी छैनन्। आर्थिक वर्ष 2072-73 डिपो पुनर्स्थापित भए पनि संस्थानले कर्मचारी नपाउँदा सदरमुकामबाट ग्रामीण भेगमा खाद्यान्न ढुवानी तथा वितरण प्रभावित हुन पुगेको हो। ग्रामीण भेगका ती डिपो रित्तै छन्। संस्थानले डिपोका लागि भवन भाडामा लिएको वर्ष दिन बितिसकेको छ। संस्थान कार्यालय प्रमुख कर्मचारी भीमबहादुर थापाले कर्मचारी अभावले ग्रामीण भेगमा ढुवानी हुन नसकेको बताउनु भएको छ। चामल भन्दा ढुवानी 4 गुणा महँगो छ। 1 क्विन्टल ढुवानी गर्न 16,000 खर्च लाग्ने गरेको छ।
यसैबीच नेपाल खाद्य संस्थानले चामलको मूल्यभन्दा 4 गुणा बढ़ी रकम खर्चेर कर्णालीमा चामल ढुवानी गरेको छ। प्रति किलो 41 रूपियाँको चामल हुम्ला पुर्याउन 160 रूपियाँ बढ़ी खर्च गरेको हो। कर्णालीवासीलाई खाद्यान्न व्यवस्था गर्न सरकारले चामलको मूल्यभन्दा 4 गुणा रकम तिरेर ढुवानी गरेको छ। गत वर्षको खडेरीले त्यहाँका जनता भोकमरीको चपेटामा परेको भन्दै चामल किन्दा भन्दा करोड़ौं रुपियाँ खर्च गरेको हो। हुम्लाको श्रीनगर र सर्केघाट क्षेत्रमा चामल पुर्याउन अस्वाभाविक रूपमा रकम खर्चेर चामल पुर्याइएको छ। सुर्खेतबाट नेपाल खाद्य संस्थानको श्रीनगर र सर्केघाट डिपोमा एक क्विन्टल चामल ढुवानी गर्न करिब 16,000 रुपियाँ खर्च भएको नेपाल खाद्य संस्थानले जनाएको छ। यातायात साधन नपुगेको हेलिकप्टरबाट चामल ढुवानी गर्दा खर्चिलो भएको हो। नेपाल खाद्य संस्थानका प्रवक्ता पवन कुमार कार्कीले भन्नुभयो, एक क्विन्टल चामल ढुवानी गर्न 16,000 रुपियाँ भन्दा बढी खर्च भएको छ। भाडा सुर्खेतबाट हुम्लासम्मको मात्रको हो। सड़क मार्गबाट सुर्खेतसम्म चामल लगिएको छ। आजको नागरिक दैनिकमा दिलीप पौडेलले खबर लेख्नु भएको छ।
मध्यपश्चिम क्षेत्रका महिलामा पाठेघर क्यान्सरको जोखिम रहेको पाइएको छ। नेपाल क्यान्सर अस्पताल सोनपुर 4 खजुराले बुधबार र बिहिबार सञ्चालन गरेको महिलाको पाठेघर मुखको स्क्रीन भीआईए टेस्ट र स्तन क्यान्सरको परीक्षण शिविरमा परीक्षणका क्रममा यस्तो तथ्य फेला परेको हो। शिविरबाट 358 जनाको भीआई टेस्ट भएकोमा बिहिबार 8 जनामा क्यान्सरको जीवाणु रहेको पुष्टि भएको डाक्टरलाई उद्धृत गर्दै अस्पतालका अध्यक्ष किस्मत कुमार कक्षपतिले जानकारी दिनुभयो। आठजनामा पोजिटिभ देखिएपछि पाठेघरको सेकाईका लागि भिरियन्चल अस्पतालमा रिफर गरियो। उहाँले भन्नुभयो, बिहिबार परीक्षण गरिएका कतिजनामा पोजिटिभ देखियो त्यो कुरा शुक्रबार थाहा होला। चिकित्सकका अनुसार क्यान्सर पोजिटिभ देखिएको पाठेघरलाई क्रायो ग्यासले सेक्नुपर्छ। आजको सद्भाव दैनिकमा खबर छ।
पश्चिम नेपालको पुरानो आंगी क्याम्पस महेन्द्र बहुमुखी क्याम्पस नेपालगंजको भवन जीर्ण हुँदा जोखिम मोलेर पठन पाठन भइरहेको छ। 50 वर्ष पुरानो भवनमा जीर्णोद्धार नहुँदा जोखिमपूर्ण अवस्थामा पठन पाठन गर्नुपर्ने बाध्यता छ। भवनको छत जीर्ण भएको छ। छतबाट पानी चुहिएर पाठ्य पुस्तक समेत भिज्ने गरेको छ। क्याम्पस प्रमुख गणेश कुमार रेग्मी भवन जीर्ण भएका कारण क्याम्पस अत्यन्त संकटमा रहेको बताउनुभयो। उहाँले समयमा मरम्मत सम्भार नभए दुर्घटना हुने खतरा समेत उत्तिकै रहेको बताउनु भएको छ। 2028 सालमा आएर महेन्द्र बहुमुखी क्याम्पस नेपालगंज नामाकरण गरिएको हो। स्थापना भएको 50 वर्ष पार हुँदासम्म पनि क्याम्पस भवनको अहिलेसम्म मरम्मत सम्भार भएको छैन। भारत सरकारको सहयोगमा 12 वर्ष अघिदेखि निर्माण थालिएको क्याम्पसको डिग्री ब्लक र छात्रावासको निर्माण अझैसम्म अधुरी रहेको छ। 17 बिघा क्षेत्रफलमा फैलिएको क्याम्पसमा हाल 2000 हाराहारीमा विद्यार्थी छन्। आजको मध्यपश्चिम सन्देशमा खबर छापिएको छ। पश्चिम डायरीमा कृषि नीतिको
किसानको लागि त नीति कुनै पनि छैन, बिना दिँदो ऋण पाउँदैनन्।
होइन, साना किसानको लागि नीति आएछ भन्ने त होइन, तर जति लाभान्वित हुनुपर्ने हो त्यो नभएको अवस्था हुन सक्छ।
लगायत अन्य खबर हामीसँगै छन्। अहिलेलाई व्यापारिक विश्राम।
कौशल्या मेमोरियल अस्पताल कोहलपुरबाट दक्षिण हवलदारपुर र पिपरी चोकको बीचमा रहेको भेरी ग्यासको पूर्वपट्टि सुर्खेत रोडमा सरेको सम्बन्धित सबैमा जानकारी गराइन्छ।
हाम्रा सेवाहरू
24 घण्टा इमर्जेन्सी सेवा, जनरल मेडिसिन, जनरल सर्जरी, स्त्री तथा प्रसूति रोग, बाल रोग, हात जोड्नी तथा नसा रोग, एकुपंक्चर, फिजियोथेरापी, भिडियो एक्सरे, क्यान्सर पत्ता लगाउने बायोस्पी, एफएनएसी, प्याथ स्मार्ट सहितको स्याटो प्याथोलोजी ल्याब, आइभीपी, युभीपी सहितको एक्सरे, एम्बुलेन्स सेवा,
साथै अङ्ग असहाय एकल महिला मुक्त कमैया हलिया ज्येष्ठ नागरिक प्रेस मजदूर रिक्सा मजदूरलाई सबै सेवामा 10% छुटको व्यवस्था गरिएको छ र हाम्रो यस अस्पतालको कुनै ठाउँमा पनि कुनै शाखा उपशाखा नरहेको जानकारी गराइन्छ।
कौशल्या मेमोरियल अस्पताल हवलदारपुर बाके
फोन नम्बर 081414007 र 98482363899।
सम्पूर्ण समाचार र स्थानीय विचारका लागि
दैनिक नेपालगंज, नेपालगंजबाट प्रकाशित हुने दैनिक पत्रिका, नेपालगंजको अर्को परिचय दैनिक नेपालगंज।
साँझ पनि डाक्टर, बिहान पनि डाक्टर, दिउँसो पनि डाक्टर, राति पनि डाक्टर, त्यहाँ त कुरै नगर।
त्यसो भने त आमालाई चेकअप गर्न त्यहीँ लिनुपर्छ।
24 घन्टै स्वास्थ्य उपचार गर्नको लागि खजुरा पोलिक्लिनिकमा आउनु पर्यो।
आधुनिक सुविधा सम्पन्न 24 घन्टा इमर्जेन्सी सेवा सहित खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बजारमा
एक्सरे, भिडियो एक्सरे, 24 घन्टा फार्मेसी सेवा र विशेषज्ञ सहितको ओपिडी सेवा।
रगत, दिशा, पिसाब तथा थाइराइडको समेत गुणस्तरीय ल्याब टेस्ट गरिन्छ।
याद गर्नुहोस्, हरेक बिहिबार दिउँसो 1 बजेदेखि प्रसूति तथा स्त्री रोग विशेषज्ञद्वारा चेक जाँच हुन्छ। साथै हरेक शुक्रबार दिउँसो 2 बजेदेखि हात जोडी नसा तथा मेरुदण्ड रोग विशेषज्ञद्वारा चेक जाँच पनि हुन्छ। आजै आफ्नो नाम दर्ता गराउनुहोस्।
सम्पर्क फोन नम्बर 081-560-063 खजुरा पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्राली खजुरा बाँके।
कोरियन कंपनी का अत्याधुनिक सैमसुंग कंपनी का सामान अब नेपालगंज में
मध्यपश्चिमक एकमात्र सैमसुंग कंपनी को अत्याधुनिक डीलर सैमसुंग प्लाजा सुर्खेत रोड धम्बोजी।
सैमसुंग का निकै आधुनिक तथा गुणस्तरीय मोबाइल फ्रिज टीवी वाशिंग मेसिन वैक्यूम क्लीनर माइक्रोवेन एयर कंडीशन एसी लगायत का संपूर्ण एसेसरीज उपलब्ध।
सैमसुंग का कोरिया में उत्पादन होने स्तरीय सामान अब सैमसुंग प्लाजा बाट।
सैमसुंग प्लाजा सुर्खेत रोड सिटी पैलेस होटल मुनि थम्बोजी नेपालगंज फोन नंबर 081-41-10-66।
एक्जाम पनि सकियो बाहिर पढ्न जाने भनेको कतै काठमाडौँ पो जाने हो कि
काठमाडौँ नै किन जानु पर्यो र यही पनि राम्रो पढाइ छ नि।
मेरो त साइन्स फ्याकल्टी हो यहाँ छ र
छ नि प्लस टू साइन्स लिएर बसेका विद्यार्थीहरूको लागि बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन भइरहेको छ नि।
हजुर यस क्षेत्रकै सर्वोत्कृष्ट नतिजा ल्याउन सफल त्रिभुवन विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरी विगतदेखि यस बाँके बागेश्वरी कलेज नेपालगञ्जले बिएससी सिएसआइटी कक्षाहरू सञ्चालन गर्दै आइरहेको कुरा सहर्ष जानकारी गराउँदै यस कार्यक्रममा प्रवेश गर्नका लागि त्रिविद्वारा लिइने इन्ट्रान्स एक्जामको निशुल्क तयारी कक्षाहरू सञ्चालन भइरहेकोले समयमै सम्पर्क राखी मौकाको फाइदा उठाउनुहोस्। कक्षा सञ्चालन यही जेठ 10 गतेबाट भइरहेको छ। स्थान कलेजको आफ्नै भवन सम्पर्क बाँके बागेश्वरी कलेज सुर्खेत रोड नेपालगञ्ज बाटिका होटलको ठिक अगाडि। सम्पर्क फोन नम्बर 081-520-570 98-588-333 र 98-580-20-705।
रंगाऊ है रंगाऊ रंगाऊ है रंगाऊ सारा घर खुशी ले रंगाऊ पशुपति पेस कई रंग ले आपनो सन
पशुपति पेन्ट्स खुशीका रंगहरू।
खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। यसरी जथाभावी रङ तथा केमिकलको प्रयोग कानून अनुसार कसुरदार ठहरिने भएकोले यसबाट सदैव सचेत रहौं। रङ्गीचङ्गी पारेर बिक्रीका लागि राखिएका मिठाई लगायतका खाद्य वस्तु स्वास्थ्यका दृष्टिकोणले हानिकारक एवं विषाक्त हुन सक्छन्। त्यसैले यस्ता खानेकुराको उपभोग बारे समयमै सचेत रहनुहोस्। तपाईँले उपभोग गर्ने केही रकमको रङ्गीन मिठाई लगायतका खाद्य वस्तुको उपभोगले तपाईँको स्वास्थ्यमा प्रतिकूल असर पर्न सक्छ। फलस्वरूप उपचारको क्रममा ठूलो धनराशि खर्च हुन सक्छ। खाद्य वस्तुमा जथाभावी रङ तथा केमिकलको प्रयोग नगरौं। मानव स्वास्थ्यमा प्रतिकूल असर पार्ने कुराप्रति सदैव सचेत रहौं। थप जानकारीका लागि क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय नेपालगञ्ज बाँके।
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ। पश्चिम डायरी कृष्णाचार्य FM.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर पनि सुन्न सकिन्छ। अब बाँकी खबर।
बाकी खबरको साथमा
प्रेस्टो प्रेसर कुकर।
प्रेस्टो प्रेसर कुकर अब खाना पाक्छ टेस्टी र हेल्दी। छिटो छिटो VMI ग्रुपको उत्कृष्ट उत्पादन।
कृषकलाई लक्षित गरेर विभिन्न नीतिहरू बनेका छन् तर ती नीतिहरू व्यावहारिक रूपमा कार्यान्वयनमा आउन सकेका छैनन्। साना किसानका लागि त नीति नै नबने गुनासो किसानको छ। हालका नीति र यसका व्यावहारिक कठिनाईका बारेमा कुराकानी गर्दै कृषि मन्त्रालयका उपसचिव वासुदेव काफ्रे र किसान अगुवा इन्द्रप्रसाद दुईटेल।
वास्तवमा नीतिगत रूपमा भन्दाखेरि कृषि विकास मन्त्रालयको अहिलेको मुख्य पोलिसी डकुमेन्ट कृषि विकास रणनीति एग्रिकल्चर डेभलपमेन्ट स्ट्राटेजी भन्छ, जुन चाहिँ यो आर्थिक वर्ष 73-74 फुल फ्लेजमा पूरा रूपमा यसको कार्यान्वयनको चरणमा रहेको छ। वास्तवमा यो दस्तावेज भनेको किसानहरू अथवा सम्पूर्ण योजनाविदहरू कृषि मन्त्रालय कृषिसँगका विद विज्ञहरू सबै मिलेर बनाएको हुनाले यसमा किसानहरूसँग जाने कार्यक्रमहरू जस्तै यसले भूमिका कुराहरूलाई पनि समेटेको छ। जस्तै बाँझो नराख्ने अथवा बाँझो जसले बाँझो राख्छ त्यस्तोलाई चाहिँ ट्याक्स बढी लगाउने कुराहरू।
कृषकलाई लक्षित गरेर ल्याइएका नीतिहरू कति व्यावहारिक छन्?
यो के छ भन्दा जुन साना तथा मझौला किसानको लागि भनेर जुन कार्यक्रम आएको छ यो साना किसानको छैन, मझौला किसानको लागि मात्र छ। यो साना किसानलाई किन छैन भन्दा साना किसान भनेका एक कठा जग्गादेखि 10 कठा जग्गासम्म हुने मान्छे साना किसान हुन्। यिनको लागि के छ भन्दा सरकारले बिना धितो ऋण दिने व्यवस्था हुनु पर्यो र त्यसपछि उनीहरूलाई व्यवसाय रूपमा खेती गर्नको लागि अनुदानको व्यवस्था हुनु पर्यो र जग्गाको चाहिँ व्यवस्था पनि हुनु पर्यो। जस्तो अब हुनी खानेहरूको हातमा जग्गा जमिन छ, अब निम्नमा साना किसानहरूको हातमा जग्गा जमिन छैन र खेती गर्ने र मेहनत गर्ने ती साना किसान हुन् र साना किसानसँग जसले खेती गर्ने हो, जसले उत्पादन गर्ने हो, त्यो मान्छेको हातमा जग्गा छैन र जसले उत्पादन गर्दैन त्यस्तो मान्छेको हातमा जग्गा छ।
त्यसो भए साना किसानका लागि अहिलेसम्म नीति नै आएको छैन त?
नीति नै छैन भने पनि हुन्छ, साना किसानको लागि त नीति कुनै पनि छैन। बिना नीति ऋण पाउँदैनन् र ऋण लिन ब्याङ्कहरूले ऋण लगानी गर्न डराइरहेको छ, किनभन्दा आफ्नो ऋण डुब्छ अथवा साना किसानले तिर्दैन भने उनीहरूसँग विश्वास छैन। त्यो विश्वास नभएका कारणले उनीहरूले ऋण लगानी गर्दैनन् र त्यो किसानका नाममा आएको ऋण सबै ब्याङ्कले हर्जना तिरेर बसिरहेका छन्। कसैले पनि किसानमा लगानी गरेको छैन। त्यो नगरेका कारणले गर्दा साना किसानको निम्ति कानून बने तापनि त्यो कानून कार्यान्वयन भएको छैन र किसानले कुनै पनि त्यस्तो किसिमको सुविधा पाएको छैन।
अब हेर्नुहोस् न, अब कृषकको कुरा सुन्नुभयो, साना किसानका लागि त नीति नै आएको रहन्छ नि त, होइन?
होइन, साना किसानको लागि नीति आए छैन भन्ने त होइन, तर जति लानु त हुनुपर्ने हो त्यो नभएको अवस्था हुन सक्छ। तर चाहिँ नीतिगत रूपले चाहिँ साना किसानलाई पनि समेट्ने हाम्रो योजना छ। जस्तै अब प्रत्येक व्यक्तिगत रूपमा किसानलाई समेट्न नसके पनि उनीहरू समूह मार्फत समूहलाई प्रमोट गर्ने कार्यक्रम छ र सहकारीलाई हामीले प्रमोट गर्ने, सहकारीलाई प्रवर्धन गर्ने कार्यक्रम छ। कृषि सम्बन्धी सहकारीलाई भने त्यो समूह सहकारीमा चाहिँ साना किसान, त्यसले चाहिँ साना किसानलाई पनि अनि त्यसपछि ठुला किसानलाई पनि, मझौला किसानलाई पनि समेटेको अवस्था छ। र अब हामीले भन्न पर्दाखेरि यो कृषि व्यवसाय प्रवर्धन ऐन भनेर अब यो चाहिँ लगभग तयारी पुरा भई अब यो चाहिँ अब बिस्तारै क्याबिनेटमा जाने प्रक्रियामा रहेको छ र यसमा चाहिँ कन्ट्र्याक्ट फार्मिङका कुराहरू रहेको छ। र अब यो करार खेतीको यस्तो व्यवस्था भयो भनेदेखि जसले चाहिँ अब जग्गा आफ्नो जग्गाहरू लिजमा दिन्छ भनेदेखि अब उसलाई साना किसानहरू अथवा भूमिहीन किसानले उसको जग्गा चाहिँ करारमा लिने व्यवस्था त्यसमा हुनसक्छ।
र ऋण र अनुदानलाई सर्वसुलभ तरिकाबाट वितरण भएन भन्ने गुनासो त आयो नि, होइन?
हजुर, यस्तो छ, अब वास्तवमा यो अनुदानका हुन त त्यो गुनासोहरू आएका छन्, तर हामीले भन्न पर्दाखेरि अब अनुदानको व्यवस्थामा जस्तै पक्षपात गरेर त्यस्तो गरेको जस्तो लाग्दैन, किनभने अनुदान वितरणको आफ्नै प्रक्रियाहरू छ, आफ्नै निश्चित नियम कानुन छ, त्यो नियम कानुनको परिधिभित्र रहेर अनि त्यस त्यो अनुदानको वितरण हुन्छ।
वितरणको लागि समिति बनेको हुन्छ, त्यो समितिमा किसानकै प्रतिनिधित्व हुँदो रहेनछ,
होइन? यस्तो छ, अब सहकारी अब के भने जिल्ला कृषि विकास कार्यालयको हकमा चाहिँ जिल्ला कृषि विकास समिति छ अनि जिल्ला कृषि विकास समितिमा चाहिँ किसानको प्रतिनिधि भन्ने पनि त्यहाँ छ अनि त्यसपछि गएर किसानको प्रतिनिधि पनि त्यहाँ बोलाइन्छ। त्यस कारणले गर्दाखेरि अब यो त्यो छैन भन्ने कुरो होइन, तर अब होला अब कतिपय ठाउँमा अब किसानका किन भन्दाखेरि त्यो सरकारसँग अथवा जिल्ला कृषि विकास कार्यालय अथवा कृषि विकास मन्त्रालय अन्तर्गत निकायसँग सीमित स्रोत साधन छन्, यो देशकै अवस्था हो। त्यस कारणले गर्दा सीमित स्रोत साधनबाट धेरैलाई सेवा पुर्याउनु पर्ने भएको हुनाले सबैका गुनासाहरू सबैका आवाजहरू नसमेटेको त हुन सक्छ, तर चाहिँ यसको मतलब यो होइन कि अब यसमा चाहिँ साना किसानले पाएनन् अथवा तिनीहरू गुनासै सुन्निएन भन्ने होइन, त्यो उनीहरूको पनि गुनासो अथवा आवाज सुन्नेको अवस्था छ र लाभान्वित हुनुभएको पनि छ।
अब के गरियो भने साना किसानहरूले पनि कृषि पेसा प्रति सम्मानित भएको महसुस गर्न सक्छन्?
के छ भन्दा सहकारी मार्फत उनीहरूलाई बिना धितो ऋण र सस्तो ब्याज वर्गीकरण गर्न पर्यो। सबभन्दा निम्न आय भएका किसानलाई सबभन्दा सस्तो, मध्यम किसानलाई त्यही अनुसारको र उच्च मध्यम वर्गका मान्छेहरूलाई त्यही किसिमको ब्याजको चाहिँ अनुपातमा चाहिँ ऋण दिने व्यवस्था हुनुपर्छ। र अर्को कुरो, पहुँच साना मान्छेको पनि पहुँच पुग्नुपर्ने आवश्यकता छ र अहिलेसम्मको चाहिँ यो जुन कृषि प्रणालीमा पहुँच साना मान्छेहरूको पहुँच पुग्दैन, ठुला मान्छेहरू अलि टाढा बाटा मान्छे पढे लेखेका अलिकति चाहिँ धेरै बुझ्ने मान्छेहरूको मात्रै पहुँच र सिधा र चाहिँ खेती गर्ने सोझा मान्छेहरूको त्यहाँ पहुँच पुग्न सक्दैन। त्यो कारणले गर्दा अब अहिले हेर्नुहोस्, तपाईँको चाहिँ पशु बिमा भनेर भनेको छ, खेती अब तपाईँको खेती बिमा भनेको छ, अब पाँच कठाभन्दा तल खेतीको बिमै गर्दैन, पाँच कठाभन्दा माथि खेतीको बिमा हुन्छ। अति तलका पाँच कठाभन्दा तल थोरै जग्गा हुने, थोरै खेती गर्ने मान्छेको झन् बिमा नभएर उनीहरूको चाहिँ बाली नष्ट भइरहेको हुन्छ। त्यस्ता मान्छेहरूले कुनै राज्यको चाहिँ राज्य छ र राज्यले सुविधा दिएको छ भन्ने कुरो थाहा पाउँदैन। साना किसानले के चाहिँ अनुभव गर्नुपर्छ भन्दा राज्य, यो देशमा राज्य छ र राज्यले हामीलाई पनि सुविधा दिएछ भन्ने कुराको चाहिँ अनुभूति हुन चाहिँ आवश्यक चाहिँ छ।
कृषि मन्त्रालयका उपसचिव वासुदेव काफ्ले र किसान अगुवा इन्द्रप्रसाद लुइटेल। भारतको सिमलामा मजदूरी गरी दशैं मनाउन घर फर्किएका निमबहादुर बुढाले साठी हजार भारू रूपियाँ जोगाएर ल्याउनुभयो। उहाँसँग रोशन छेत्री पनि फर्किनुभयो। उहाँले 40,000 भारू कमाएर ल्याएको सुनाउनुभयो। रामबहादुर बुढाले 35,000 भारू ल्याउनुभयो। बिहिबार घर फर्किनुभएका उनीहरूको समूहबाट करिब 1.5 लाख भारू नेपाल भित्रिएको छ। खेती सकेर निमबहादुरको टोली स्याउ टिप्न हिमाञ्चलको सिमला लगायतका उच्च लेकाली क्षेत्रमा पुगेको थियो। जाजरकोटका लीलाधर मगर लगायत 10 जना पनि दशैं मनाउन घर फर्किनु भएको छ। सल्यानका निमबहादुर र जाजरकोटका लीलाधर जस्तै दशैं मनाउन घर फर्किनेको बाँकेको सीमा जमुनामा लड्को लागेको छ। मजदूरी गरेर फर्किने नेपालीहरू कम्तीमा पनि 20,000 भारू बोकेर फर्किरहेका छन्। चाडपर्वको बेला मजदूरी गरी घर फर्किनेको संख्या हेर्ने हो भने नेपालगंज नाकाबाट करिब 50,000 नेपाली घर फर्किने गर्छन्। आजको कान्तिपुर दैनिकमा ठाकुर सिंह थारूले खबर लेख्नु भएको छ।
पश्चिम डायरीमा प्रधानमन्त्रीको भारत भ्रमणका प्राथमिकता
पुराना सन्धिहरू पुनरावलोकनहरू गरे हुन्थ्यो
राष्ट्रहितसँग सम्बन्धी सम्झौताहरू गर्नु पर्यो
लगायतका सामग्री हामीसँगै छन् अहिलेलाई फेरि व्यापारिक विश्राम
चारबार आउँछन् जान्छन् फेरि आउँछन् जान्छन् हजुरले मैले भनेको कहिले मान्नु भएन
थाहा छ तिम्रो कुरा त्यही साडी सुटको कुरा त गर्न खोजे होला मैले ल्याएको छैन र
ल्याउनु त ल्याउनु भएको छ तर नव दुर्गा इन्टरप्राइजबाट ल्याइदिनु भएको छैन
हजुर हाम्रो यहाँ सुटिङ सटिङ साडी सुट ड्रेस मेटेरियलको थोक तथा फुटकरमा बिक्री गरिन्छ सम्पर्क नवदुर्गा इन्टरप्राइजेस न्यू रोड नेपालगञ्ज बाँकी सम्पर्क नम्बर 081-525-561-98-584-244
सम्पूर्ण घरायसी भाँडा बर्तनहरू चाहिएमा हामीलाई सम्झनुहोस्
हामीलाई होइन नेपाल स्टोरलाई सम्झनुहोस्
नेपाल स्टोर धुम्बोजी नेपालगञ्ज
हजुर अब मल्टी कलर छपाईको लागि काठमाडौँ र लखनऊ धाउनु नपर्ने भयो किनभने मध्य तथा सुदूरपश्चिममै पहिलो अत्याधुनिक मल्टी कलर प्रिन्टिङ प्रेस म्याक्सवेल प्रिन्ट्स नेपालगञ्जमै खोलिसकेको छ जहाँ तपाईँको चाहना अनुरूप उच्च स्तरीय मल्टी कलर प्रिन्टिङ र डिजाइनिङ गरिन्छ यति मात्र होइन म्याक्सवेलमा लेजर ब्रोसर क्यालेन्डर चेकबुक पासबुकका साथै रङ्गीन तथा सादा छपाई सम्बन्धी सम्पूर्ण कार्यहरू अति नै सुपथ मूल्यमा गरिन्छ सम्पर्कका लागि म्याक्सवेल प्रिन्ट्स पछाडी फोन नम्बर 081-528-011-528-012
आउन त दियो त्यो मान्छेलाई आज पनि ठग्नु भएछ अब त जति फकाइ नि मान्ने होला छैन के रे
ओहो आज त ढिलो पो भइहाल्यो सुन त लौ यो सामान राख
वाउ कस्तो राम्रो कपडा कहाँबाट लिएर आउनुभयो
न्यू रोडमा रहेको मिरर फेसन स्टुडियो एन्ड बुटिकबाट लिएर आएको
मैले पनि त्यही जाउँला भनेर हजुरलाई कुरेर बसेको थिएँ एक्लै जानुभएछ है
त्यहाँको बारेमा धेरै सुनेको थिएँ हेर्न मात्रै गएको थिएँ सामान मन पर्यो लिइहाले अर्कोचोटि सँगै जाउँला नि
मिरर फेसन स्टुडियो एन्ड बुटिक न्यू रोड नेपालगञ्ज महिला र पुरुषहरूको फेसनसँग सम्बन्धित सम्पूर्ण काम गरिन्छ र व्यक्तिको शारीरिक बनोट अनुसार लुगा डिजाइनिङ गरिन्छ डिजाइनर अस्मिता शर्मा गौतम सम्पर्क नम्बर 98-6-53-999
विश्रामपछि पश्चिम डायरीमा फेरि स्वागत छ अब बाँकी खबर प्रधानमन्त्रीमा निर्वाचित भएको झण्डै डेढ महिनापछि पुष्पकमल दाहाल चार दिने राष्ट्रिय भ्रमणका लागि भारतको नयाँ दिल्ली पुग्नु भएको छ प्रधानमन्त्रीको भारत भ्रमणका प्राथमिकता के हुनुपर्छ सुनौ सर्वसाधारणको प्रतिक्रिया सहितको नागरिक आवाज
मेरो नाम रमा नेपाल सीमा सम्बन्धीको विषयमा लागु औषधको विषयमा यो कुरा गर्नुहुन्छ भने चाहिँ सबको लागि राम्रो छ
विमल गहतराज पुराना सन्धिहरू पुनरावलोकनहरू गरे हुन्थ्यो
मेरो नाम रूपा पन्थी अब हाम्रो भारत र नेपालको सम्बन्ध भनेको एकदमै छिमेकी सम्बन्ध र छिमेकी भएको हुनाले होइन व्यापारको कुरा भयो जल विद्युततिर हाम्रो यस्तो स्कार्सिटी छ होइन त्यसमा चाहिँ नि उत्पादनमा उसको सहयोग हाम्रो सहयोग के हुन सक्छ होइन उता आपूर्ति गर्ने यता निर्यात गर्ने जस्ता कुराहरू भए होइन राम्रो हुनेछ
सुरेन्द्र कुमार सोनी विद्युतको समस्या एउटा पहिला कुरा समाधान गरिदिनु पर्ने हाम्रो व्यापारहरू सम्बन्धी उहाँले धेरै सम्झौताहरू भारतको प्रधानमन्त्रीसित वा उच्च अधिकारीसित गरिदिएको भए अझै हामीले धेरै राहत हुन्
म पुष्कल देवकोटा राष्ट्रहितसँग सम्बन्धी सम्झौताहरू गर्नु पर्यो असमान सन्धिहरू सम्बन्धी कुरा उठाएर तिनीहरूलाई समस्या समाधान गर्नुतिर पनि लाग्नु पर्यो
म विष्णु थापा मगर यही भ्रमण अनुसार चाहिँ हाम्रा के अरे प्रधानमन्त्रीजीले अब हाम्रो पुराना जुन 1950 सन्धिहरू खारेज हुनुपर्छ भनिराखेका छन् त्यहाँ त्यस्तो खारेज हुनु पर्यो जुन सन्धिहरूबाट काम नचलिराखेको छ त्यो राखेर काम पनि भएन अनि पछि अब नयाँ नयाँ सन्धिहरू राम्रो आफ्नो देशको आफ्नो हितको लागि देशको हितको लागि गर्नु पर्यो जनताको लागि पक्षमा होस् त्यो चाहिँ अन्त सन्टो कुरा गरेर मात्रै भएन कि उहाँले गरेको सन्धिहरू लागू भएर देशको लागि यो स्वरोजगार बनोस् देशको उन्नति होस्
पश्चिम नेपालका विभिन्न जिल्लाबाट नेपालगञ्जमा भेला भएका किसानहरूले राज्यले अविलम्बन गरेका कृषि नीति साना किसान लक्षित हुनुपर्ने माग गरेका छन् नेपालगञ्जमा बिहिबारबाट शुरू भएको साना किसान जीविकोपार्जन र कृषि सुशासन सम्बन्धी क्षेत्रीय कार्यशालामा सहभागी किसानहरूले कृषि नीतिको व्यवहारिक कार्यान्वयनमा समेत जोड़ दिएका छन् वर्तमान कृषि नीति र त्यसले साना किसानको जीविकोपार्जन प्रक्रियामा पारेको प्रभावबारे छलफल गर्नका लागि एक्सन एड नेपालले कार्यशालाको आयोजना गरेको हो
कोहलपुर नगरपालिकाको चारवटा जोड्ने बन्दा नालाको पक्की पुल भत्किँदा दुई वर्षदेखि यो क्षेत्रमा चार पाङ्ग्रे सवारी साधन आवाजात बन्द भएको छ। दुई वर्षअघि भत्किएको बन्दा नालाको पुल समयमा नबन्दा कोलपुर 10, 12, 7 र 8 ओडाका नागरिक समस्यामा परेका हुन्। 2020 सालमा डुडुवा खोलाको पानी थुनेर मनिकापुर शमशेरगंज बागेश्वरी गनापुरमा सिंचाईका लागि बनाएको बन्दा बाँधको पुल भत्किएको 20 सालदेखि यता पुल मरम्मत सम्भार हुन सकेको छैन। कोलपुर नगरपालिकाका कार्यकारी प्रमुख माधव प्रसाद शर्माले विगतमा भत्के टुटेका निर्माण गर्न बाँकी रहेका काम चालू वर्षमा गर्ने योजनामा नगरपालिका रहेको बताउनुभयो। टेकेन्द्र बस्यालले आजको नागरिक पश्चिमेलीमा लेख्नु भएको छ।
स्वर्गीय राजा वीरेन्द्र शाहको सालिक पुनर्स्थापनाको पक्षमा सर्वसाधारणको जनमत बढ़ेको छ। सालिक पुनर्स्थापना समितिले केही दिनदेखि नेपालगंजमा गरेको हस्ताक्षर संकलनमा सर्वसाधारणको उल्लेख्य मात्रामा सहभागिता रहेको छ।
बर्दियाको सूर्यपटुवा चार डल्लामा जंगली हात्तीले कुल्चिँदा एक बालकको ज्यान गएको छ। जंगली हात्तीले कुल्चिँदा घाइते भएका सूर्यपटुवा एक पत्थर बोझीका 13 वर्षीय युवराज चौधरीको नेपालगंज मेडिकल कलेज कोलपुरमा उपचारका क्रममा हिजो बेलुका ज्यान गएको हो।
पश्चिम डायरीमा अब नागरिक मत, मधेसका माग र सम्बोधनबारे आजको नागरिक मतमा नेपालगंजका प्रवास सिंह ठकुरीको विचार।
यो संविधान संशोधनको कुराहरूलाई जो आइरहेको छ, यो चाहिँ मैले एउटा मैले बुझेको र मैले हेरेको कुराहरू हेर्दाखेरि के हो त भने संविधान संशोधन यो प्रधानमन्त्रीका कुरा मैले सुने, नेताहरूको कुरा पनि सुन्छु, पुरा चाहिँ सबैलाई चाहिँ सहमत बनाएर लिएर जान्छौँ भन्ने कुराहरू चाहिँ यो कहीँ पनि देखिएको छैन। केही न केही कतै न कतै असहमत हुन्छ। एउटा घरको परिवारमा त एउटा काम गर्दाखेरि चाहिँ असहमति जनाइरहेको हुन्छ भने एउटा देशको कुराहरू र राष्ट्रको कुराहरू त्यसले गर्दा पूर्ण सहमतिका कुराहरू त होइन, तर सहमति चाहिँ बढी कायम गराएर लिएर गइयो भनेदेखि मात्रै संविधानलाई चाहिँ हामीले चाहिँ पूर्णता दिनलाई चाहिँ 100% नै हामीले चाहिँ संविधान चाहिँ सहमतिमा लान्छौँ भन्न खोज्यो भने त्यो चाहिँ हामी चाहिँ सफल हुन सक्दैनौँ। यो अब मधेस केन्द्रीय दलको कुराहरू भन्ने हो भनेदेखि त नागरिकताको कुरा आइरहेको छ, त्यो समाधान भइसकेका कुराहरू छन् होइन। अब यो प्रदेशका कुराहरूमा चाहिँ मेन कुरा उहाँहरूको देखिन्छ। अब म त्यो प्रदेशका कुराहरूमा कसरी मिलाउन सकिन्थ्यो यो पहिल्यै गर्नुपर्ने कुराहरू वास्तवमा, अब प्रदेशका कुराहरूलाई हेरेर हेरफेर गर्न थाल्यो भने फेरि अर्को समस्या समाधान हुन समस्या आउन सक्छ। त्यसले गर्दाखेरि चाहिँ प्रदेशका कुराहरू खास उहाँहरूको देखिएको भनेको प्रदेशका कुरा देखिएका छन्। नागरिकताको कुरा भन्नुभएको छ अहिले चाहिँ यिनी कुराहरूलाई चाहिँ अब छलफलको विषयमा लिएर आएर गरियो भनेदेखि हुनसक्छ प्रदेशका कुराहरू।
यिनै खबरसँगै बिहानको पश्चिम डायरी सकिएको छ। विदा माग्नु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
बर्दियामा हुलाकी सड़क वर्षौंदेखि अलपत्र, सर्वसाधारणलाई शास्ति। कैलालीमा भारतीय जियावर गावर कम्पनी सड़क काम अधुरै छोडेर फिर्ता।
कर्णालीमा पुनर्स्थापित खाद्य डिपोमा कर्मचारी नहुँदा ढुवानीमा समस्या। चामल भन्दा ढुवानी 4 गुणा महँगो, 1 क्विन्टल ढुवानी गर्न 16,000 खर्च।
मध्यपश्चिम क्षेत्रका महिलामा पाठेघर क्यान्सरको जोखिम देखियो। खजुरा क्यान्सर अस्पतालमा परीक्षण गरिएका मध्ये 8 जनामा क्यान्सरको जीवाणु।
र खेती सकेर भारत गएका मजदूर दशैं मनाउन घर फर्किन शुरू। दशैं तिहारमा मात्रै नेपालगंज नाकाबाट करिब 50,000 नेपाली फर्कने अनुमान।
पश्चिम डायरी krishnasarefm.org इन्टरनेटबाट प्रत्यक्ष वा डाउनलोड गरेर आफूले चाहेको बेला पनि सुन्न सक्नुहुन्छ।
अवस्थ प्राविधिक सहयोगी गोपीसँगै निशु र म प्रिया विदा हुन्छौ। आज भदौ 31 गते शुक्रबार, सेप्टेम्बर 16 तारिक। तपाई सबैका लागि आजको दिन शुभ रहोस्। नमस्कार।
यो कृष्ण सार एफएम 94